प्रियहरू, यदि तपाईँ विदेश जानुभएको छ भने तपाईँलाई थाहा होला, तपाईँले प्लेनमा चढ्न अघि धेरै प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ। तपाईँले प्लेनमा प्रवेश गर्न अघि आफ्नो पासपोर्ट अनिवार्य रूपमा देखाउनुपर्ने हुन्छ। यदि तपाईँ पासपोर्ट देखाउनुहुन्न तर मौखिक रूपमा म नेपाली हुँ, म फलानाको छोरा हुँ अथवा फलानाको छोरी हुँ र मेरो ठेगाना ड्यास 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 हो भनी भन्नुहुन्छ भने, अथवा तपाईँले आफ्नो सम्पूर्ण पहिचान खुलाउनुहुन्छ, तपाईँले मौखिक रूपमा तपाईँको परिचय खुलाएको भरमा तपाईँलाई प्लेनमा प्रवेश गर्न दिइने छैन। चाहे तपाईँ त्यति बेला रुनुहोस्, चाहे हात जोड्नुहोस्, चाहे माया लाग्दो अनुहार देखाउनुहोस्, तापनि तपाईँलाई प्रवेश निषेध गरिनेछ। तपाईँको मुखको स्वीकार त्यति बेला काम लाग्ने छैन। तपाईँले प्लेनमा प्रवेश गर्न पासपोर्ट देखाउनु पर्ने हुन्छ। प्रवेश गर्न पासपोर्ट चाहिन्छ भने स्वर्गमा प्रवेश गर्न के चाहिन्छ? आउनुहोस् यसलाई आजको खण्डबाट हेर्नेछौँ। 21-23 पल्टाउनु होला। यो नयाँ करारमा पर्छ। यदि तपाईँले म जस्तै यस्तो ठुलो बाइबल प्रयोग गर्नुहुन्छ भने तपाईँले यसलाई पृष्ठ सङ्ख्या 1294 पाउन सक्नुहुन्छ। मत्ती 7:21-23 पदसम्म। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्। स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू धपाएनौँ र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ र? अनि म तिमीहरूलाई सफासँग भन्नेछु, मैले तिमीलाई कहिले चिनेकै छैन। ए अधर्म काम गर्ने हो, मबाट दूर हो। आजको हाम्रो यो खण्ड येशूले डाँडामा दिनुभएको एकदमै प्रचलित र लामो उपदेश हो। यो डाँडाको उपदेशको केही अंशभित्र पर्दछ। यस उपदेश येशूले डाँडामा दिनुभएको उपदेश हो, त्यसैले यस उपदेशलाई डाँडाको उपदेश भनेर सम्बोधन गरिन्छ। यो उपदेश मत्ती 5:1 सुरु भएर मत्ती 7:29 अन्त्य हुँदछ। यसले डाँडाको उपदेशमा धेरै विषयको बारेमा शिक्षा दिनुभएको छ। र यो डाँडाको उपदेश कसको लागि हो, यसको श्रोताहरू को हुन्? मत्ती 5:1 यसरी लेखिएको छ, भिडलाई देखेर उहाँ डाँडामा उक्लनुभयो र त्यहाँ बस्नुभएपछि चेलाहरू उहाँ कहाँ आए, उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। र उहाँले धेरै विषयको बारेमा शिक्षा दिनुभयो, जस्तै नुन र ज्योति हुने कुरा, व्यवस्था पालन, क्रोध र हत्या, व्यभिचार, विवाह विच्छेद, प्रतिशोध, चिन्ता र फिक्री, साँघुरो ढोका र फराकिलो ढोका र रुख र त्यसका फलहरू। अन्तत अध्याय 7 यसरी अन्त हुँदछ। येशूले यी कुरा भनिसक्नु भएपछि भिड उहाँको शिक्षा सुनेर छक्क पर्यो, किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ तर अधिकार शास्त्रीहरूले झैँ होइन तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो। डाँडाको उपदेशको सुरु हेर्दा चेलाहरू मात्र थिए जस्तो देखिए तापनि अन्त्य हेर्दा धेरै येशूलाई पछ्याउने भिड जम्मा भएको जस्तो देखिन्छ। यसो हेर्दा येशूले शिक्षा दिँदा पछि उहाँलाई पछ्याउने भिड जम्मा भइसकेको जस्तो देखिन्छ। यहाँ मत्ती 5 र 7 बाट हामी यो निष्कर्ष निकाल्न सक्छौँ कि येशूले यो शिक्षा उहाँको चेलाहरू अर्थात् उहाँलाई पछ्याउनेहरूलाई दिनुभएको हो। पीहरू पहिलो शताब्दीमा चेलाहरूको लागि यो खण्ड जति महत्त्वपूर्ण थियो त्यति नै आज पनि 21 औं शताब्दीमा पनि यो खण्ड उहाँको चेलाहरूलाई त्यति नै महत्त्वपूर्ण छ। त्यसकारण परमेश्वरले यो खण्ड उहाँको सार्वभौम शक्तिमा बाइबलमा राखिदिनु भएको छ। यस खण्डबाट हामी मुखले मात्र प्रभु प्रभु भन्नेहरूको स्वीकार भरोसा र गन्तव्यको बारेमा हेर्नेछौँ। यो नै आजको वचनको 3 बुदाहरू हुनेछन्। पहिलो, प्रभु प्रभु भन्नेहरूको स्वीकार। दोस्रो, प्रभु प्रभु भन्नेहरूको भरोसा। र तेस्रो, प्रभु प्रभु भन्नेहरूको गन्तव्य। अर्थात् एक शब्दमा भन्दा स्वीकार, भरोसा र गन्तव्य। हामी पहिला मुखले मात्र प्रभु प्रभु भन्नेहरूको स्वीकारलाई विचार गर्नेछौँ। प्रभु प्रभु भन्नेहरूको स्वीकार। हामी यी प्रभु प्रभु भन्नेहरूको स्वीकार कस्तो छ र यिनीहरू किन स्वर्ग जान सक्दैनन् भन्ने कुरा विचार गर्नेछौँ। येशूले पद 21 यसरी भन्नुहुन्छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्। येशूको अर्थ के हो? यहाँ येशूले के भन्न खोजिरहनु भएको छ? येशूले कसको बारेमा कुरा गरिरहनु भएको छ? यहाँ येशू कुन चरोको नाम हो भन्नेहरूसँग कुरा गरिरहनु भएको छैन। तर ख्रिस्टले येशूले येशूको प्रभुत्वलाई मुखले स्वीकार गर्ने व्यक्तिहरूसँग कुरा गरिरहनु भएको छ। प्रियहरू, हामी पनि ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्ने व्यक्तिहरू हौँ। त्यसैले यो चेतावनीलाई ध्यान दिनुहोस्। हिब्रू भाषामा प्रभुको अर्थ यहोवे हो र यहोवे परमेश्वरको नाम हो। प्रभु शब्द नयाँ करारमा धेरै जस्तो ठाउँमा येशूलाई सम्बोधन गर्न प्रयोग गरिएको छ। प्रभु शब्दले येशू ख्रीष्टको ईश्वरत्व र प्रभुत्वलाई जनाउँछ। अर्को शब्दमा भन्नुपर्दा प्रभुको अर्थ मालिक हो। नयाँ करारमा यदि कसैले ख्रीष्टलाई प्रभु भनेर सम्बोधन गर्दछ भने तपाईँले त्यसलाई मालिक भनेर सुन्दा हुन्छ। अनि अर्को चाखलाग्दो कुरा भनेको यहाँ प्रभु प्रभु भनी दुईचोटि दोहोऱ्याइएको छ। किन यो शब्द दोहोऱ्याइएको छ? येशूले किन दुईचोटि, एकचोटि मात्र प्रभु भन्नु भएन, किन दुईचोटि प्रभु प्रभु भन्नुभयो? हिब्रू भाषामा यसको छुट्टै अर्थ छ। जब शब्द दोहोरिन्छ त्यसले जोड दिइरहेको कुरालाई सङ्केत गर्दछ। उदाहरणको लागि यसैयाले परमेश्वरको पवित्रतालाई जोड दिन पवित्र शब्दलाई पवित्र 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 3 दोहोऱ्याएका छन्। त्यतिखेर शब्दलाई न बोल्ड गर्न मिल्थ्यो, न त इटालिक गर्न, न त हाइलाइट गर्न नै। त्यसकारण जोड दिनुपर्ने शब्दलाई दोहोऱ्याइन्थ्यो। त्यसकारण यहाँ प्रभु भन्ने शब्द दोहोऱ्याइएको छ। यहाँ येशूले प्रभु प्रभु भन्ने शब्द दोहोऱ्याइ जोड दिइरहनु भएको छ। पद 21 अनुसार प्रभु प्रभु भन्नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्। यसको मतलब प्रभु प्रभु भन्ने सबै चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्न पाउने छैनन्, तर केहीले भने प्रवेश गर्न पाउनेछन् जसले प्रभु भन्छन्। येशूले यहाँ सिकाउन खोज्नु भएको कुरा भनेको स्वीकार मात्र काफी छैन भन्ने हो। त्यो स्वीकार साँचो पनि हुन जरुरी छ। येशूको प्रभुत्व स्वीकार गरेर ख्रीष्टलाई मालिक भनी मुखले स्वीकार गरेर नरक जान सम्भव छ। ख्रिस्टको प्रभुत्व स्वीकार गर्न मात्रै काफी छैन। ध्यान दिनुहोस्, मैले यो भनिरहेको छैन कि ख्रीष्टको प्रभुत्व स्वीकार नगरी स्वर्ग जान सकिन्छ। स्वर्गको राज्यमा प्रवेश गर्न हामीले येशूलाई प्रभु भनी स्वीकार गर्नु नै पर्छ। मत्ती 10 अध्यायको 32 र 33 येशू भन्नुहुन्छ, हरेक जसले मलाई मानिसहरूको सामु स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु स्वीकार गर्नेछु। प्रियहरू, अवश्य हामीलाई स्वर्गको राज्यमा प्रवेश गर्न स्वीकार चाहिन्छ, तर स्वीकार साँचो हुनुपर्छ। प्रियहरू, तपाईँको स्वीकार साँचो छ? के तपाईँको स्वीकार साँचो छ? यो गम्भीर विषय हो, यसले तपाईँको गन्तव्य तय गर्दछ। त्यसो भए हाम्रो स्वीकार साँचो हो कि होइन भनी कसरी पत्ता लगाउने? साँचो स्वीकार पत्ता लगाउने यन्त्र के हो? स्वीकार पत्ता लगाउने चाबी के हो? त्यो चाबी भनेको धर्मशास्त्र र तपाईँको जीवन। तर कसरी धर्मशास्त्र र उक्त व्यक्तिको जीवनले उसको स्वीकार साँचो हो कि होइन भन्ने पत्ता लगाउँछ? तपाईँको आफ्नो बाइबलमा पद 21 दोस्रो खण्डमा हेर्नुहोस्, उत्तर त्यहाँ छ। स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। प्रियहरू, ध्यान दिनुहोस्, यहाँ आज्ञाकारिताद्वारा स्वर्ग प्रवेश गर्ने कुरा भइरहेको छैन, तर साँचो गरी ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्ने विश्वासीले पिताको आज्ञा पालन गर्दछ भन्ने अर्थमा कुरा भइरहेको छ। अब त्यसो भए पिताको इच्छा के हो? यो कहाँ प्रकट गरिएको छ? पहिला हामी यो कहाँ प्रकट गरिएको छ भनी हेरौँ। पिताको इच्छा धर्मशास्त्रमा प्रकट गरिएको छ। धर्मशास्त्र मात्र त्यो ठाउँ हो जहाँ पिताको इच्छा प्रकट गरिएको छ र जसको जीवन धर्मशास्त्रसँग मेल खान्छ उसले पिताको इच्छा पालन गरेको हुन्छ। यहाँ हामी धेरै जवानहरू छौँ र धेरै समय हामी संसार जस्तो हुन रुचाउँछौँ। कोही साथीले बाइबलको कुरा गर्यो भने हामी उसलाई यसो भन्न हतार गर्छौँ, बुढो मान्छे जस्तो कुरा नगर, अरे तपाईँको बाइबल हेर्नुहोस्, बाइबल स्पष्ट छ, स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। पिताको इच्छा पालन गर्ने मानिस मात्र भनी येशूले यहाँ भन्दै हुनुहुन्छ। यहाँ येशूले मात्र भन्ने शब्दलाई जोड दिँदै हुनुहुन्छ, भलै यो शब्द दोहोरिएको छैन। मात्रको पर्यायवाची शब्द केवल भन्ने हुन्छ, त्यसैले यो वाक्यांशलाई अर्को शब्दमा यसरी भन्न सकिन्छ, केवल पिताको इच्छा पालन गर्ने स्वर्गको राज्यमा प्रवेश गर्नेछ। त्यसो भए पिताको इच्छा के हो? धर्मशास्त्रमा प्रकट गरिएको पिताको इच्छा के हो? पिताको इच्छा हाम्रो उद्धार, उहाँसँगको हाम्रो मिलाप र हाम्रो पवित्रीकरण हो। परमेश्वर भन्नुहुन्छ, तिमीहरू पवित्र हो किनभने म पवित्र छु। प्रियहरू, पिताको इच्छा यही हो, परमेश्वरले हामीलाई ख्रीष्टद्वारा उद्धार गरी आफैसँग मिलापमा ल्याउनु भएको छ। एक समय हामी पापको दासत्व मुनि थियौँ, तर उहाँले हामीलाई पापबाट उद्धार गरी ख्रीष्टलाई हाम्रो प्रभुत्व ल्याउनु भएको छ, हाम्रो मालिक परिवर्तन गरिदिनु भएको छ र हाम्रो मालिक पवित्र हुनुहुन्छ र उहाँले हामी पनि उहाँ जस्तै पवित्र भएको चाहनुहुन्छ। एकजना प्रभुको दास केविन डियोङ भन्नुहुन्छ, स्वर्ग पवित्र छ र स्वर्गमा बस्नुहुने परमेश्वर पवित्र हुनुहुन्छ। यदि तपाईँ पवित्र हुनुहुन्न भने त्यो स्वर्ग तपाईँको लागि होइन। ध्यान दिनुहोस्, स्वर्ग पवित्र छ र स्वर्गमा बस्नुहुने परमेश्वर पवित्र हुनुहुन्छ। यदि तपाईँ पवित्र हुनुहुन्न भने त्यो स्वर्ग तपाईँको लागि होइन। तपाईँको लागि उहाँको इच्छा भनेको पवित्रता हो। पवित्र परमेश्वरको इच्छा अनुसार प्रियहरू के तपाईँ दिनहुँ पवित्रताको चाह गर्नुहुन्छ? प्रिय क्रिस्चियनहरू, पवित्रता बिना कसैले पनि परमेश्वरलाई देख्ने छैन। जोनाथन एडवर्ड भन्नुहुन्छ, पवित्रता स्वर्ग जाने बाटो हो। के तपाईँ त्यो बाटो हिँड्दै हुनुहुन्छ? प्रिय, आफ्नो जीवनलाई जाँच्नुहोस्। येशूले सफासँग भन्नुभएको छ, स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। पिताको इच्छा धर्मशास्त्रमा प्रकट गरिएको छ, त्यसकारण धर्मशास्त्रको प्रकाशमा आफैलाई जाँच्नुहोस्। के तपाईँको जीवन धर्मशास्त्रसँग मेल खान्छ? के तपाईँको जीवन आज्ञाकारिताद्वारा चिनिन्छ? के तपाईँ पवित्र हुनुहुन्छ? यी प्रभु प्रभु भन्नेहरूले आफैले छलिरहेका छन्। यिनीहरू प्रभु प्रभु त भन्छन्, तर स्वर्गको राज्यमा प्रवेश गर्न पाउँदैनन्, किनकि यिनीहरू पिताको इच्छा पालन गर्दैन। प्रियहरू, तपाईँको मुखको स्वीकार मात्र तपाईँलाई, तपाईँको मुखको स्वीकारले तपाईँलाई मुक्तिको निश्चयता दिँदैन, तर तपाईँको जीवन धर्मशास्त्रसँग मेल खानुपर्ने हुन्छ। आज्ञाकारिताले तपाईँको मुखको स्वीकार साँचो हो भनी प्रमाण दिन्छ। त्यसकारण तपाईँको मुखको स्वीकार र जीवन मेल खानुपर्छ। यदि ख्रिस तपाईँको मालिक हुनुहुन्छ भने तपाईँले आफ्नो मालिकको अनुसरण गर्नुपर्ने हुन्छ। जसरी ख्रिसले पिताको इच्छा पालन गर्नुभयो, त्यसरी नै तपाईँले पनि पिताको इच्छा पालन गर्नुपर्ने हुन्छ। नत्र त हामी पनि त्यो दिन स्वर्गको राज्यमा प्रवेश गर्न पाउने छैन, र त्यो दिन हामी जति दयनीय मानिस अरू कोही हुने छैन। त्यसकारण प्रभुको लागि जिएको जसरी जिउनुहोस्। दैनिक आफैलाई धर्मशास्त्रको प्रकाशमा जाँच्नुहोस्। आफैलाई नछल्नुहोस्। कृपया आफ्नो प्राणको वास्ता गर्नुहोस्। प्रियहरू, यो प्रभु प्रभु भन्नेहरूको झुटो स्वीकार हो। अब हामी यिनीहरूको भरोसालाई हेरौँ। आजको वचनको दोस्रो बुदा, प्रभु प्रभु भन्नेहरूको भरोसा। कृपया आफ्नो बाइबलमा हेर्नुहोस्, पद 22। त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू धपाएनौँ, र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ? र फेरि पनि हामी सन्दर्भलाई विचार गरौँ। येशू परमेश्वरको अस्तित्व नमान्ने नास्तिकहरूसँग बोलिरहनु भएको छैन। उहाँ येशूलाई प्रभु नमान्ने यहुदी धर्मलम्बी शास्त्री फारिसीहरूसँग बोलिरहनु भएको छैन। आजको सन्दर्भमा भन्ने हो भने उहाँ हिन्दू धर्मलम्बीहरूसँग अथवा बुद्ध धर्म मान्नेहरूसँग बोलिरहनु भएको छैन, खुलमखुला ख्रिस्टको विरोध गर्नेहरूसँग पनि बोलिरहनु भएको छैन, तर उहाँ आफैलाई ख्रिस्टियन ठान्ने, आफैलाई ख्रिस्टियन दावी गर्ने, आफैलाई ख्रिस्टको प्रभुत्व स्वीकार गर्ने, ख्रिस्टको नाममा भूतहरू धपाउने, अगमबानी बोल्ने, ख्रिस्टको नाममा विभिन्न काम गर्नेहरूसँग बोलिरहनु भएको छ। यिनीहरू ख्रिस्टको पछि लाग्ने भिड अथवा चर्च जाने मानिसहरू हुन्। त्यसकारण ध्यान दिनुहोस्, यिनीहरूको कामलाई विचार गर्दा त यिनीहरू आत्मिक अगुवाहरू नै हुन्, किनकि इजरायल र पहिलो शताब्दीको इतिहासमा अगमवक्ता र भूत धपाउनेहरू अगुवाहरू हुन्। प्रियहरू, आज पनि यस्तो मानिसहरूको कमी छैन जो आफ्नो काममा घमण्ड गर्छन्। बाइबल कलेज खोल्नेहरू, तेलको खेती गर्नेहरू, राहत बाँड्नेहरू, हस्पिटल खोल्नेहरू, अनाथालय खोल्नेहरू, यी काम आफैमा गलत छैनन्, तर यी काममा भरोसा गरेर स्वर्ग जान खोज्नेहरू छ्यापछ्याप्ती छन्, जसलाई येशूले बालुवामा घर बनाउनेहरूसँग तुलना गर्नु। जब सङ्कष्ट आउँछ जब न्याय आउँछ त्यो घर ढल्नेछ। प्रियहरू, यो पतित संसारमा धेरै विश्वास योग्य देखिएका आत्मिक अगुवाहरू एकपछि अर्को पतन भइरहेका छन्। त्यसकारण तपाईँको पास्टरको लागि प्रार्थना गर्नुहोस् ताकि उनीहरू पतन नहुन्, उनीहरूले आफ्नो काममा होइन तर ख्रिस्टमा भरोसा गर्न सकुन्। प्रियहरू, यदि तपाईँले तपाईँको प्राणको वास्ता गर्ने गोठालाहरूलाई प्रेम गर्नुहुन्छ भने कृपया उनीहरूको लागि प्रार्थना गर्नुहोस्, निरन्तर प्रार्थना गर्नुहोस्। उनीहरूको घमण्ड उनीहरूको काम अथवा सेवाकाईमा होइन तर ख्रिस्ट बन्नुभएको होस्। कृपया प्रार्थना गरिदिनुहोस्। पास्टरहरू सुपरम्यान होइन, पास्टरहरू येशु ख्रिस्ट पनि होइन, उनीहरू हामी जस्तै कमजोर मानिसहरू हुन्। यदि साँच्चै तपाईँ तपाईँको पास्टरहरूलाई प्रेम गर्नुहुन्छ भने, तपाईँको पास्टरहरू लडेको हेर्न चाहनुहुन्न भने कृपया प्रार्थना गर्नुहुन्छ, प्रार्थना गर्नुहोस्। प्रियहरू, यो पद 22 चेतावनी अगुवाहरूको लागि मात्र होइन, यो चेतावनी प्रभु प्रभु भन्नेहरू, उनीहरूको काममा भरोसा गर्नेहरू र काम काम भन्नेहरू सबै विश्वासीहरूको लागि हो। तपाईँलाई के लाग्छ कि मानिसको मुक्तिको आधार काम हो? धर्मशास्त्रले के भन्छ? एफिसी 2:8-9, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कामहरूद्वारा होइन, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। तर यी प्रभु प्रभु भन्नेहरूको भरोसा उनीहरूको काममा छ। प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू धपाएनौँ र तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ र? आजको भाषामा भन्दा, के म चर्च गइनँ र? के मैले चेलापन गरिनँ र? के मैले बिरामीको लागि प्रार्थना गरिनँ र? के मैले दशांश दिइनँ र? मैले बाइबल कलेज खोलिनँ र? ठुला ठुला क्रिस्चियन संस्थाहरू खोलिनँ र? पब्लिकेसनमा योगदान गरिनँ र? प्रियहरू, ख्रिस्ट बिना चाहे अगमबानी बोल्नुहोस्, चाहे भूत धपाउनुहोस्, चाहे विभिन्न संस्थाहरू खोल्नुहोस्, त्यो सबै व्यर्थ हुन्। सोलोमन भन्छन्, व्यर्थ व्यर्थ सबै कुरा व्यर्थ, बुद्धि व्यर्थ, परिश्रम व्यर्थ, सबै कुरा व्यर्थ। ख्रिस्ट बिना गरिएको सबै कुरा व्यर्थ हुन्। मुक्तिको लागि ख्रिस्ट मात्र बाटो हुनुहुन्छ, हाम्रो काम होइन। अघि नै हामीले वचन पठन गऱ्यौँ, एसैया 64। एसैया भन्छन् त्यहाँ, हाम्रो धार्मिक काम फोहोर झुत्रा झैँ छन्। प्रियहरू, तपाईँलाई के लाग्छ? तपाईँको मुक्तिको निम्ति तपाईँको फोहोर झुत्रा जस्तो काम पर्याप्त छ? यदि तपाईँको मुक्तिको निम्ति तपाईँको काम पर्याप्त थियो भने ईश्वर मानव बन्नु जरुरी थिएन। कसैले आफूलाई रित्ताइकन कमराको रूप धारण गरी यो संसारमा आउन जरुरी थिएन। पिताले आफ्नो पुत्रलाई त्याग्न जरुरी थिएन। के तपाईँको काममाथिको भरोसाले तपाईँलाई मुक्ति दिन्छ? प्रियहरू, तपाईँको भरोसा कहाँ छ? तपाईँको भरोसा ख्रिस्टको काम हो कि तपाईँको काम हो? के तपाईँ पूर्ण रूपमा ख्रिस्टमाथि भरोसा गर्नुहुन्छ? प्रियहरू, होसियार भएर वचनको चेतावनीलाई सुन्नुहोस्। होसियार हुनुहोस्, येशूको यो चेतावनी अगुवाहरूको लागि मात्र नठान्नुहोस्, यो त तपाईँको लागि हो, यो प्रभु भनी पुकार्ने सबैको लागि हो। कि तपाईँको विश्वास पूर्ण रूपमा ख्रिस्टको धार्मिकतामाथि छ कि अलिकति ख्रिस्टको धार्मिकता र तपाईँको काम? कतै तपाईँको विश्वास रोमन क्याथोलिकको जस्तो त छैन, विश्वास प्लस काम। प्रियहरू, यदि तपाईँको विश्वास रोमन क्याथोलिकको जस्तो छ भने नरक तपाईँ नरकले तपाईँलाई पर्खिरहेको छ। तपाईँ ख्रिस्टको धार्मिकतामा पूर्ण रूपमा भरोसा गर्नुहुन्न भने नरकले तपाईँलाई पर्खिरहेको छ। प्रियहरू, ख्रिस्टको धार्मिकता हाम्रो मुक्तिको निम्ति पर्याप्त छ, पूर्ण छ। यदि यो पूर्णतामा तपाईँको धार्मिकता थप्नु पर्यो भने हामी एकजना पनि स्वर्ग जानेछौँ। रोमीले भन्छ धर्मी कोही छैन, एकजना पनि छैन। त्यसकारण ती मित्रहरू ख्रिस्टको सिद्धतामा ख्रिस्टको धार्मिकतामा आफ्नो अधर्म मिसाउने कोसिस नगर्नुहोस्। यसको ज्याला महँगो पर्नेछ। बाइबल स्पष्ट छ, यहाँ कति पनि दुविधा छैन। मुक्ति केवल अनुग्रहबाट ख्रिस्ट येशूमाथिको विश्वासद्वारा मात्र पाइन्छ, हाम्रो फोहोर झुत्रा जस्तो कामद्वारा होइन। त्यसकारण प्रियहरू, आफ्नो झुत्रा जस्तो काममा भरोसा नगर्नुहोस्। यसलाई स्वर्ग जाने पासपोर्ट नबनाउनुहोस्, तपाईँ धोकामा पर्नुहुनेछ। झुटो स्वीकार गर्ने र काममा भरोसा गर्नेलाई पद 23 ख्रिस्टले सफासँग भन्नुहुन्छ, मैले तिमीहरूलाई कहिले चिनेको छैन। ख्रिस्टबाट चिन्नुले, ख्रिस्टले चिन्नुले जीवनमा अर्थ राख्छ। वास्तवमा यसले त हाम्रो गन्तव्य नै निर्धारण गर्दछ। प्रियहरू, यदि तपाईँ हाम्रो देशको प्रधानमन्त्री केपी ओलीलाई भेट्न मन्त्रालय जानुभयो भने तपाईँलाई तपाईँले चिनेको आधारमा भेट्न दिइने छैन। तर यदि केपी ओलीले तपाईँलाई चिन्छन् भने तपाईँलाई भित्र प्रवेश गर्न दिइनेछ। यदि हाम्रो देशको प्रधानमन्त्रीलाई भेट्न उसले तपाईँलाई चिन्न आवश्यक पर्छ भने झन् स्वर्गको राज्यमा प्रवेश गर्न त्यहाँको राजाले चिन्न कति महत्त्वपूर्ण छ। विचार गर्नुहोस्, अन्त्यको दिनमा यदि ख्रिस्टले मैले तिमीलाई कहिले चिनेको छुइनँ भन्नुभयो भने तँ जति खाली लाग्दो दिन अरू कुनै हुने छैन। मैले तिमीहरूलाई कहिले चिनेको छैन भन्नुको मतलब तिमीहरूको नाम जीवनको पुस्तकमा छैन भन्नु। यदि ख्रिस्टले तिमीहरूको नाम जीवनको पुस्तकमा छैन भन्नुभयो भने तपाईँको हालत के हुन्छ? विचार गर्नुहोस्, त्यो दिन न्यायलाई देखेर तपाईँले भन्नुहोला, मैले तपाईँको नाममा सयौँलाई बप्तिस्मा दिएँ, म रेभरेन्ट भएँ, संस्था चलाएँ, दशांश चढाएँ, पास्टरी सेवाकै गरेँ, भात बाँड्ने काम गरेँ, म्युजिक लिड गरेँ, बुलेटिन बनाएँ, चर्चको टोइलेट सफा गरेँ, बच्चाहरूलाई सिकाएँ। प्रियहरू, यदि तपाईँ ख्रिस्टमा भरोसा नगरी यी काममा भरोसा गर्नुहुन्छ भने ख्रिस्टले त्यस दिन सफासँग भन्नुहुनेछ, मैले तिमीलाई कहिले चिनेको छैन। प्रियहरू, के तपाईँ ख्रिस्टले चिनेको व्यक्ति हो? यदि हो भने तपाईँ नयाँ गरी जन्मिनु भएको छ र नयाँ मानिसले पुरानो मनुष्यत्व त्यागेको हुन्छ र नयाँ मानिस जसरी जिउँछ। उसले मुखले मात्र प्रभु प्रभु भन्दैन, तर मुखले प्रभु प्रभु भनी स्वीकार गर्छ र नयाँ आज्ञा पालन गर्छ। उसको पुरानो मालिक पापलाई छाडी नयाँ मालिक येशूमा विश्वास गर्छ र अब पिताको आज्ञा पालन गर्छ जसरी येशूले गर्नुभयो। प्रियहरू, तपाईँलाई थाहा छ होला, मरेपछि पुग्ने दुईवटा स्थान, स्वर्ग र नरक। यो हलमा भएको मानिसहरू एक दिन कि त स्वर्गमा हुनेछन् कि त नरकमा। प्रियहरू, आजको वचनको तेस्रो उदा हामी यी प्रभु प्रभु भन्नेहरूको गन्तव्यको बारेमा हेर्छौँ। आजको वचनको तेस्रो उदा प्रभु प्रभु भन्नेहरूको गन्तव्य, प्रभु प्रभु भन्नेहरूको स्वीकारलाई हेऱ्यौँ, भरोसालाई हेऱ्यौँ र अब हामी गन्तव्यलाई हेर्ने। पद 23 अन्तिम खण्ड, यही अधर्म काम गर्नेहरू हो, मबाट दूर हो। अधर्म कामको अर्थ व्यवस्थाहीन हो, व्यवस्थाहीनलाई अर्को शब्दमा विद्रोही पनि भनिन्छ, अथवा पिताको इच्छा पालन नगर्ने। येशूले यिनीहरूलाई भन्नुहुन्छ, मैले तिमीहरूलाई कहिले चिनेको छैन, र यी नचिनेकाहरू को हुन्? अधर्म काम गर्नेहरू हुन्। र यी अधर्म काम गर्नेहरूलाई येशूले मबाट दूर हो भन्नुहुन्छ। राजाको विरुद्धमा विद्रोह गर्ने र राजामाथि भरोसा नगर्नेलाई राजाले कसरी आफ्नो राज्यमा राख्न सक्छ? प्रियहरू, संसारको राजाको विरुद्धमा गरेको विद्रोह लुकाउन सकिएला, तर यी राजा संसारको राजाहरूले पनि आफ्नो हिसाब बुझाउनु पर्ने राजा हो। उहाँको नजरबाट केही लुक्ने छैन। तपाईँको मनको विद्रोह उहाँ देख्नुहुन्छ। यो राजाको अगाडि सबै मानिसहरू र उनीहरूको काम खुलस्त छन्। यो राजाको अगाडि हामी खुल्ला पुस्तक जस्तै छौँ। त्यस दिन अन्धकारमा गरिएको कामहरू खुलस्त गरिनेछ, तपाईँको विचारले गरेको अधर्महरू खुलस्त गरिनेछ, समुद्रको गहिराईमुनि गरेको पापहरू खुलस्त गरिनेछ। प्रियहरू, आज प्रभु भनी झुटो स्वीकार गरी मानिसहरूलाई झुक्क्याउनेहरूको त्यस दिन भण्डाफोर हुनेछ। त्यस दिन उहाँले भन्नुहुनेछ, ए अधर्म काम गर्नेहरू हो, मबाट दूर हो, मबाट दूर हो भन्ने वाक्यांशले न्यायको सङ्केत गरिरहेको छ। प्रियहरू, येशूले यहाँ आज्ञा गर्दै हुनुहुन्छ कि तपाईँ देख्नुहुन्छ? दूर हो आज्ञार्थ हो। ख्रिस्टले यी प्रभु प्रभु भन्ने झुटो विश्वासीहरूलाई दूर हो भन्नुहुन्छ। उहाँले झुटो विश्वासीहरू दूर भएको चाहनुहुन्छ, इच्छा गर्नुहुन्छ। त्योहरू, त्यस दिन ख्रिस्टले उहाँलाई झुटो स्वीकार गर्ने र आफ्नो काममा भरोसा गर्नेहरूलाई उहाँको उपस्थितिबाट दूर हुन आज्ञा गर्नुहुन्छ। उहाँको उपस्थितिमा नहुनुले उहाँसँग सङ्गतिमा नहुनु अर्थात् मिलापमा नहुनुलाई जनाउँछ, र उहाँमा नहुनुको दशा नरक हो। अर्को शब्दमा, यी अधर्म काम गर्नेहरूलाई नरकमा जानलाई उहाँ आज्ञा गर्नुहुन्छ, मबाट दूर हो। परमेश्वरको उपस्थितिबाट दूर हुनुले नरकलाई सङ्केत गरिरहेको छ। प्रियहरू, यसो भन्दै गर्दा हामी होसियारी हुनुपर्छ। नरक परमेश्वरको उपस्थिति नभएको ठाउँ होइन, नरक त डरलाग्दो परमेश्वरको उपस्थिति भएको ठाउँ हो। ओ प्रियहरू, नरक वास्तविक छ। नरकमा परमेश्वरको कृपाको अनुपस्थित हुनेछ। नरकबाट परमेश्वरको प्रेम हटाइनेछ। पावल वासर भन्नुहुन्छ, नरकमा पापीहरूबाट परमेश्वरको सबै कृपा हटाइनेछ। प्रियहरू, नरकमा त सृष्टिकर्ता परमेश्वरको न्याय र उहाँको धार्मिक क्रोध मात्र हुनेछ। नरक तपाईँले सोचे भन्दा डरमर्दो छ। नरकमा परमेश्वरको सिद्ध न्याय पोखिनेछ र अधर्मीहरूलाई पापको ठिक दण्ड दिनेछ। बाइबलले नरकलाई कसरी व्याख्या गर्छ? हिब्रू 10:31, जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो। किन डरलाग्दो कुरा हो? मत्ती 13:50 यसको उत्तर दिन्छ, उनीहरूलाई आगोको भट्टीमा फालिनेछ, त्यहाँ मानिसहरू रुनेछ र दारा किट्नेछ। प्रकाश 14:10, त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद पिउनेछ, र पवित्र स्वर्ग दूतहरू र थुमाहरूको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ। प्रियहरू, नरकलाई आगो गन्धक जस्ता डरलाग्दो संज्ञाले व्याख्या गरिन्छ। वास्तवमा नरक योभन्दा खतरा छ। मानिसको लागि सबैभन्दा खतरा शब्दहरू आगो गन्धकहरू हुन्। वास्तवमा यी त नरकको भयानक यथार्थलाई व्याख्या गर्ने कमजोर प्रयास मात्र हुन्। नरकलाई पूर्ण रूपमा व्याख्या गर्नको लागि त्यहाँ कुनै पनि मानवीय भाषा छैन। नरक त्यति डरमर्दो, त्यति खतरा छ। प्रियहरू, यदि तपाईँ प्रभु प्रभु भन्नुहुन्छ र मुक्ति पाउनको लागि काममा भरोसा गर्नुहुन्छ भने ख्रिस्टले तपाईँलाई पनि अन्त्यको दिनमा म तिमीलाई चिन्दिन, तिमी मबाट दूर हौ भनी भन्नुहुनेछ र नरकमा फाल्नुहुनेछ र तपाईँको अनन्त, तपाईँ अनन्त अनन्तको लागि आगो र गन्धकको बिचमा हुनुहुनेछ। तपाईँलाई दोस्रो मौका दिइने छैन। जसरी ख्रिस्ट पिताबाट क्रुसमा त्यागिनुभयो, तपाईँ त्यहाँ त्यसरी नै पिताबाट त्यागिनु हुनेछ र सबै क्रोध तपाईँमाथि खनाइनेछ। म विश्वस्त छु, नरक सम्बन्धी वास्तविकता सुन्दै गर्दा सबैलाई नरक जान डर लाग्छ। हो, डर लाग्नु पनि पर्छ, किनकि नरक वास्तविक छ, नरकले मानिसहरूलाई पर्खिरहेको छ। प्रियहरू, उहाँको धैर्यतालाई हलुका रूपमा नलिनुहोस्। न्याय आउँदैछ, न्याय आउँदैछ। प्रियहरू, परमेश्वर न्यायी हुनु र नरक वास्तविक हुनु मानिसको लागि ब्याड न्युज हो, मानिसको लागि कुसमाचार हो, यो पापी मानिसहरूको लागि खराब खबर हो। प्रियहरू, के त्यहाँ हाम्रो लागि गुड न्युज छ त? के त्यहाँ नरकबाट बाँच्ने उपाय छ त? के त्यहाँ हाम्रो लागि सुसमाचार छ त? अवश्य छ। येशु ख्रीष्टको सुसमाचारमा विश्वास गर्ने हरेक पापी बचाइन्छ। त्यसो भए येशु ख्रीष्टको सुसमाचार के हो? प्रियहरू, येशु ख्रीष्टको सुसमाचार यही हो कि परमेश्वरले हामी जस्तो पापीहरूलाई प्रेम गरी आफ्नो एकलौटे पुत्र यस संसारमा पठाउनु भयो र उहाँले हामीले जिउन नसकेको आज्ञाकारी जीवन जिउनुभयो। हाम्रो सट्टामा क्रुसमा बलि हुनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो र हामीलाई उहाँसँग मिलापमा ल्याउनुभयो। त्यसकारण पश्चाताप गर्ने र विश्वास गर्नेहरूसँग आशा छ। प्रियहरू, ख्रिस्टमा विश्वास गर्नेहरू मृत्युपछि पनि जीवितै रहनेछन्, उनीहरू न्यायमा पर्ने छैनन्, तर उनीहरू न्यायको साटो इनाम पाउनेछन्, नरक होइन तर स्वर्ग जानेछन्। त्यसकारण पश्चाताप र विश्वास गर्नुहोस्। प्रियहरू, जब तपाईँ पश्चाताप र विश्वास गर्नुहुन्छ, त्यही घडी तपाईँको पाप ख्रिस्टमा राखिन्छ र ख्रिस्टको धार्मिकता तपाईँमा राखिन्छ र तपाईँ परमेश्वरसँग मिलापमा आउनुहुन्छ र तपाईँ अनन्त नरकबाट बाँच्नुहुनेछ। पापी मानिसको लागि योभन्दा उत्तम समाचार केही छैन। संसारको सबैभन्दा उत्तम, बेस्ट, सबैभन्दा महान खबर भनेको सुसमाचार, येशू ख्रीष्टको सुसमाचार। त्यसकारण मित्रहरू, म तपाईँलाई आग्रह गर्न चाहन्छु, यदि ख्रीष्टमा विश्वास गर्नुभएको छैन भने ख्रीष्टमा विश्वास गर्नुहोस्। यदि ख्रिस्टमा विश्वास गर्नुभएको छ भने निरन्तर विश्वासमा स्थिर रहनुहोस्। आफूलाई धर्मशास्त्रको प्रकाशमा जाँचिराख्नुहोस्, नत्र त एक दिन तपाईँले नरकको सामना गर्नुपर्ने हुन्छ। त्यसकारण ख्रिस्टमा लागिराख्नुहोस्। आफ्नो कामहरूमा भरोसा नगर्नुहोस् तर ख्रिस्टको काममा भरोसा गर्नुहोस्, ख्रिस्टमा भरोसा गर्नुहोस्। आउनुहोस्।